राज चाहिँ हामीहरू हङकङको एकदमै फेमस केसको बारेमा कुरा गर्न जाँदैछौँ। यो केस चाहिँ पछि गएर यति ठुलो भएको थियो कि हङकङमा मात्रै नभएर इन्टरनेसनलकै वान अफ द मोस्ट फेमस केसमा नै पर्छ। अनि यो केसको लागि चाहिँ मलाई कतिजनाले रिक्वेस्ट गर्नुभएको थियो मेसेज थ्रु, कमेन्ट थ्रु। आई थिङ्क मेरो च्यानलमा वान अफ द मोस्ट रिक्वेस्टेड केसमा चाहिँ आजको केस पनि पर्छ। सो आज चाहिँ हामीहरू हेलो किटी मर्डरको बारेमा कुरा गर्न जाँदैछौँ। र भिडियो स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ म के डिस्क्लेमर दिन चाहन्छु भने आजको भिडियोमा चाहिँ हामीहरू ड्रग एब्युजको बारेमा कुरा गर्न जाँदैछौँ, टर्चरको बारेमा कुरा गर्न जाँदैछौँ। र कतिजनाले चाहिँ जुनको फुरुताको भिडियो हेर्दाखेरि उहाँलाई गाह्रो भएको थियो, भिडियो पुरा हेर्नु सकेन, सुन्नु सकेन भनेर भन्नुभएको थियो, उहाँहरूलाई चाहिँ म आजको भिडियो नहेर्नु भनेर नै सजेस्ट गर्न चाहन्छु, किनभने आजको भिडियो पनि एकदमै ब्रुटल नै छ। सो आजको भिडियो स्टार्ट गरौँ। नाइन्टिन 1999 को मे महिनामा एउटी 13 वर्षकी केटी हङकङ पुलिस स्टेसनमा गएकी थिइन् र उनको चाहिँ उमेर सानो भएको कारणले उसको नाम चाहिँ कतै पनि खुलाएको छैन र कसैले चाहिँ उसको नाम अब लिङ भनेर युज गरेको छ, कसैले उसलाई एनी भनेर युज गरेको छ, कसैले चाहिँ उसको नाम आफोङ भनेर पनि युज गरेको छ, तर हामीहरू चाहिँ आज बुझ्नको लागि लिङ भनेर नाम युज गर्नेछौँ। सो लिङ चाहिँ पुलिस स्टेसनमा गइन् अनि उनले पुलिसलाई के भनिन् भने म चाहिँ आफ्नो स्टेटमेन्ट फाइल गर्न चाहन्छु भनेर उनले भनिन्। अनि पुलिसहरूले सुरुमा केही क्वेसन गरेन, जस्ट स्टेटमेन्ट लेख्ने पेपर रेडी गरे अनि उसको स्टेटमेन्ट लेख्न स्टार्ट गरे। अनि पुलिसहरूले जति पनि लिङलाई बोल्न दिइरहेको थियो र जति लिङले आफ्नो स्टेटमेन्ट दिइरहेकी थिइन् त्यो सुनेपछि चाहिँ पुलिसहरू नै दङ्ग परे। अनि उनले चाहिँ आफ्नो स्टेटमेन्टमा के भनिरहेकी थिइन् भने उनलाई चाहिँ उसको सपनामा जहिले पनि एउटी केटीको आत्माले चाहिँ उनलाई सताउनु आउँछ अनि त्यो आत्मावाला केटीको चाहिँ जिउभरि नै बिजुलीको तारले बेरेको छ अनि उनलाई चाहिँ पिटेर टर्चर दिएर मारेको छ भनेर उनले स्टेटमेन्ट दिएकी थिइन्। अनि पुलिसहरूले पनि त्यो आत्मावाला भूतवाला कुरा सुन्ने बित्तिकै नै स्टेटमेन्ट लेख्न स्टप गरे अनि त्यसपछि उसलाई चाहिँ घर जानुको लागि भनेर भने। अब हुनु पनि ऊ जम्मा 13 वर्षकी मात्रै थिइन्, त्यसरी पुलिस स्टेसनमा आएर भूतको कुरा गर्दाखेरि पुलिसहरूले पत्याउने कुरा त हुँदै भएन र पुलिसहरूलाई चाहिँ के पनि लागिरहेको थियो भने सायद उसको घरमा चाहिँ एटेन्सन दिएन होला, त्यही भएर पुलिस स्टेसनमा आएर यस्तो कहानी बनाएको भनेर नि भइरहेको थियो। सो त्यही भएर उनलाई चाहिँ घर जानुको लागि भनेर भनिरहेको थियो। तर उनले चाहिँ बारम्बार पुलिसहरूलाई के भनिरहेकी थिइन् भने यदि तिमीहरूलाई मेरो कुरा पत्यार लाग्दैन भने म बस्ने अपार्टमेन्टमा चेक गर्नुको लागि हिँड भनेर भनिरहेकी थिइन्। अनि पुलिसहरूले उसको हालत हेर्दाखेरि पनि, उसको फेस हेर्दाखेरि पनि कति दिनदेखि सुतेकै छैन जस्तो, अनि उसको फेसमा चाहिँ यति धेरै डर थियो। सो पुलिसहरूले चाहिँ ल के नै रहेछ त उसको अपार्टमेन्टमा भनेर ऊ सँगसँगै उनको अपार्टमेन्टमा गयो। अनि ऊ बस्ने अपार्टमेन्ट चाहिँ हङकङको ग्रान्डभिल रोड सिमसा सुई भन्ने ठाउँमा थियो। एन्ड आइम रियली सरी यदि मैले चाहिँ गलत प्रनाउन्स गरेको रहेछ भने, एन्ड आइम नट गुड विथ प्रनाउन्सिएसन। सो अनि पुलिसहरू त्यो अपार्टमेन्टमा गएर हेर्दाखेरि चाहिँ त्यो अपार्टमेन्टको हालत चाहिँ कस्तो थियो भने एकदमै फोहोर, अनि खासै सामानहरू पनि केही पनि थिएन, अलरेडी नै सबै सामानहरू कसैले लगेको जस्तो थियो। अनि पुलिसहरूले यताउता हेर्दै गर्दाखेरि खासै त्यस्तो केही त देखेको थिएन सुरुमा। अनि पुलिसहरूको आँखा चाहिँ लिङमा गयो अनि लिङले चाहिँ बारम्बार एउटा खेलौनालाई हेरिरहेको थियो र त्यो खेलौना चाहिँ हेलो किटीको ठुलो खेलौना थियो। अनि त्यो खेलौना चाहिँ कस्तो थियो भने हेलो किटीको टाउको तर जिउ चाहिँ मर्मेड थियो। सो हेलो किटीको मर्मेडवाला खेलौना भनौँ न। अनि लिङले अब बारम्बार त्यो खेलौनालाई त्यसरी हेरेको देखेपछि पुलिसहरूले चाहिँ त्यो खेलौनामा नै पक्कै केही होला भनेर खेलौनालाई चाहिँ चिरफार गरेर हेर्न थाले। अनि ठ्याक्कै त्यो खेलौनाको टाउकोवाला पार्टमा चाहिँ एउटी केटीको टाउको थियो। अनि त्यो देखेपछि अब पुलिसहरू छक्क परे। अनि त्यसपछि चाहिँ पुलिसहरूले त्यो अपार्टमेन्ट राम्रोसँग यताउता हेर्न थाले र त्यो अपार्टमेन्ट छानबिन गर्दाखेरि खासै कसैको पनि त्यो बडी पार्टहरू चाहिँ भेटेको थिएन। अनि त्यसपछि अब पुलिसले अनि लिङलाई नै सोध्ने भयो अनि लिङलाई सोध्यो कि को यो केटी, तिमीले चाहिँ कसरी चिन्यो, तिम्रो अपार्टमेन्टमा कसरी आयो, उसको बडी पार्टहरू चाहिँ खोइ, तिम्रो यो हेलो केटीको खेलौना तिमीले कहाँबाट पायो भनेर उसलाई यताउता क्वेसनहरू गर्न थाले। अनि त्यसपछि लिङले भनिन् कि मैले चाहिँ राम्रोसँग चिन्दिनँ तर मेरो बोयफ्रेन्डले चाहिँ उसलाई राम्रोसँग चिन्छ, ऊ चाहिँ 23 वर्ष कि फ्यान म्यान यी भन्ने केटी हो र ऊ चाहिँ नाइट क्लबमा एज अ होस्टेस काम गर्थिन् भनेर उनले भनिन्। अनि पुलिसहरू अझै क्युरियस भएर उनलाई क्वेसन गर्न थाले कि तिम्रो सपनामा चाहिँ यो केटी किन आएको, तिमीलाई किन यसरी सताएको भनेर सोद्धाखेरि उनले के भनिन् भने यो केटीलाई चाहिँ मेरो बोयफ्रेन्ड र मेरो बोयफ्रेन्डको साथीहरू मिलेर पिटेर टर्चर दिएर मारेको थियो अनि त्यो टर्चर दिने बेलामा चाहिँ मैले पनि उसलाई हानेको थियो, त्यही भएर चाहिँ मेरो सपनामा आएको हो भनेर उनले भनिन्। र अब कुरा गरौँ फ्यान म्यानीको बारेमा। र फ्यानको बारेमा कुरा गर्नुपर्दाखेरि ऊ सानो उमेरको हुँदाखेरि नै उसको बुवा आमाले चाहिँ उसलाई छोरी मान्छेहरूलाई राख्ने अनाथ आश्रममा छोडेर गएको थियो। अनि ऊ टिनेजर हुँदै गइसकेपछि चाहिँ उसलाई ड्रगको लत लागेको थियो र उनले चाहिँ क्रिस्टल मेथ भन्ने ड्रग युज गर्ने गर्थिन् र अनि त्यसपछि त्यो ड्रगको लागि भए पनि र अर्को कुरा चाहिँ उसको अब अनाथाश्रममा अरू पनि केटीहरू टन्नै आइरहेको थियो सो उसले आफ्नो केयर आफै गर्नु पर्थ्यो ऊ 16 वर्षको पनि भइसकेकी थिइन् सो उनले अब ड्रगको लागि र आफ्नो खर्च उठाउनुको लागि भनेर उनले चाहिँ एज अ सेक्स वर्करको काम गर्न थालिन् र उसले जति पनि पैसाहरू कमाउँथ्यो त्यो पैसा चाहिँ सबै उनले ड्रगमा खर्च गर्ने गर्थिन् र ऊ 20 वर्षकी हुँदाखेरि उनले एउटा केटालाई भेटिन् र त्यो केटा पनि ऊ जस्तै नै ड्रग एडिक्ट थियो सो उनीहरू दुईजनाको बिचमा कुराहरू मिल्न थाले कुराहरू हुन थाले एकअर्कालाई मन पराउन थाले त्यसपछि उनीहरूले बिहे गरे र बिहे गरेको केही समयपछि नै एउटा छोरा पनि जन्माए र छोरा जन्मिने बित्तिकै नै फ्यानले चाहिँ के डिसाइड गर्यो भने अब म यो ड्रगहरू लिने चाहिँ सबै बन्द गर्छु छोडिदिन्छु भनेर उनले सोचेकी थिइन् त्यसपछि उनले एज अ सेक्स वर्कर भए पनि उनले आफ्नो कामलाई फोकस गरिरहेकी थिइन् तर प्रब्लम चाहिँ के थियो भने उसको बुढाले चाहिँ ड्रग युज गर्नु छोडेको थिएन उसले अझै पनि ड्रग युज गरिरहन्थ्यो र उनले चाहिँ घरमै ड्रग युज गर्ने गर्थ्यो बच्चाकै अगाडि युज गर्ने गर्थ्यो सो फ्यानले चाहिँ त्यो कुरा चाहिँ त बुझिरहेको थिएन र फ्यानको छरछिमेकीले भनेअनुसार चाहिँ फ्यानको घरबाट चाहिँ जहिले पनि अब बुढाबुढी झगडा गरेको आवाज आउने अनि फ्यान रुइरहेको आवाज आउने भनेर भनेको थियो त्यसको मतलब चाहिँ के थियो भने फ्यानको बुढाले चाहिँ फ्यानलाई पिट्ने पनि काम गर्थ्यो अनि फ्यानलाई चाहिँ त्यो सबै कुराहरू अति भइसकेको थियो अब बुढाले पिट्ने अनि अर्को कुरा भनेको उसको कमाइ जाति सबै छोरालाई मात्र नभएर उसको बुढाको ड्रगमा पनि युज भइरहेको थियो अनि उसले आफ्नो छोराको भविष्यको लागि भए पनि म चाहिँ यहाँबाट निस्किनुपर्छ भनेर उसले आफ्नो बुढालाई छोडेर बच्चा लिएर ऊ गएकी थिइन् त्यसको केही समयपछि चाहिँ उसले आफ्नो बुढालाई डिभोर्स फाइल गरेर डिभोर्स पनि दिएकी थिइन् अनि त्यसपछि अब आफ्नो छोराको खानाको लागि आफ्नो खानाको लागि आफूहरू बस्नको लागि भए पनि उसले चाहिँ काम खोजिरहेकी थिइन् र त्यो बेलामा चाहिँ अब डिसेन्ट कामहरू पाउन चाहिँ एकदमै गाह्रो थियो त्यही माथि फ्यानको ब्याकग्राउन्ड पनि त्यस्तो राम्रो पनि थिएन उसँग त्यस्तो सेप पनि थिएन सो उसले चाहिँ नाइट क्लबमा एज अ होस्टेसको काम पाएकी थिइन् र होस्टेसको कामसँगै साथसाथै उसले चाहिँ साइडमा प्रोस्टिट्युटको काम पनि गर्ने गर्थिन् र नाइट क्लबमा होस्टेसको काम भनेको चाहिँ उनीहरूले पनि एज अ वेटरहरू जसरी नै खानाहरू सर्भ गर्नुपर्छ ड्रिङ्कहरू सर्भ गर्नुपर्छ तर वेटरले चाहिँ अब कस्टमरहरूसँग बसेर कुराकानी गर्नु पर्दैन भने होस्टेसले चाहिँ अब कस्टमरहरूसँग बोलेर कुरा गर्ने उनीहरूको कुराहरू सुन्ने उनीहरूलाई राम्रोसँग सर्भ गरेर खुसी पार्ने र त्यही कुरा सुनेको बापत र उनीहरूलाई खुसी पारेको बापत चाहिँ उनीहरूलाई पैसा दिने गर्छ अनि उसले त्यही होस्टेस काम गर्ने बेलामा नै उनले 34 वर्षको च्यान म्यानलोक भन्ने केटालाई भेटेको थियो र च्यान चाहिँ कस्तो खालको मान्छे थियो भने ऊ चाहिँ ड्रग डिलर थियो अनि उसले चाहिँ पिम्पको काम गर्थ्यो मतलब यस्तै सेक्स वर्करहरूलाई कस्टमरहरू मिलाइदिने काम गर्थ्यो अनि ऊ चाहिँ ट्रायड भन्ने ग्याङको मेम्बर पनि थियो त्यो भनेको चाहिँ अब जस्तै जापानको याकुजा इटालीको माफिया भने जस्तै हङकङको एउटा ग्याङ थियो एउटा ग्रुप थियो तर उनीहरूले धेरै जस्तो चाहिँ यस्तै ड्रग डिलिङको र प्रस्टिट्युटको कामहरूमा चाहिँ इन्भल्भ हुने गर्थ्यो उनीहरू अनि च्यान र फ्यानको चाहिँ अब कुराहरू एकदमै कमन भएको कारणले उनीहरू चाहिँ राम्रो फ्रेन्डसिप हुँदै गए उनीहरू चाहिँ राम्रो साथी हुँदै गए अब जस्तै फ्यान ड्रग एब्युजर थिए भने च्यान चाहिँ ड्रग डिलर थिए अब फ्यान सेक्स वर्कर थियो भने च्यान चाहिँ पिम्प थियो उसले चाहिँ अब कस्टमरहरू मिलाइदिने काम गर्थ्यो सो उनीहरूको बिचमा चाहिँ सबै कुराहरू राम्रै चलिरहेको थियो अनि र फ्यानले चाहिँ आफ्नो छोराको लागि भनेर उसले ड्रगहरू कम्प्लिटली छोडेकी थिइन् तर च्यानलाई भेटिसकेपछि चाहिँ उनले फेरि ड्रगहरू युज गर्न स्टार्ट गरिन् च्यानले चाहिँ अब वान मोर डोज केही हुँदैन एउटा लिँदा केही हुँदैन भन्दा भन्दै उसलाई फेरि त्यही पहिलाको जस्तै नै उसलाई ड्रगको लत लागिसकेको थियो र च्यानको बारेमा अझै भन्नुपर्दाखेरि चाहिँ च्यानको चाहिँ 5 बेडरुम भएको ठुलो अपार्टमेन्ट थियो त्यही ग्रान्डभिल रोडमा अनि उसलाई चाहिँ पैसाको केही पनि कमी थिएन र अनि अर्को कुरा चाहिँ उसको घरमा सबै कुरा चाहिँ हेलो किटीको प्रोडक्टले भरिएको थियो जस्तै हेलो किटीको तन्ना हेलो किटीको रुमाल हेलो किटीको टावेल हेलो किटीको कप सबै हेलो किटीको अनि यो कुरा सुनिसकेपछि तपाईँहरूलाई सायद लागिरह होला कि ओ च्यानलाई चाहिँ हेलो किटी मनपर्ने रहेछ भनेर बट नो उनले चाहिँ त्यो हेलो किटी चाहिँ उसको अपार्टमेन्टभरि किन राखेको भन्दाखेरि उनले चाहिँ सानो उमेरको केटीहरूलाई उसको अपार्टमेन्टमा ल्याएर अनि उनीहरूलाई त्यो खेलौनाहरू दिएर त्यो पुरै मजाले म्यानिपुलेट गरेर ग्रुमिङ गरेर पछि त्यो केटीहरूलाई चाहिँ सेक्स वर्कर बनाउने गर्थ्यो र उसको काम पनि त्यही कस्टमर ल्याउने अनि त्यो पैसाहरूको लेनदेन गर्ने काम नै हो सो त्यही भएर त्यो सानसानो केटीहरूलाई फकाउनुलाई सजिलो होस् भनेर चाहिँ उसले आफ्नो अपार्टमेन्टभरि नै हेलो किटीको खेलौना हेलो किटीको सामानहरू राखेको थियो र यही टाइममा नै उसको गर्लफ्रेन्ड चाहिँ लिङ थियो, जो चाहिँ जम्मा 13 वर्षकी मात्र थिइन्, अनि लिङ च्यानको अपार्टमेन्टमा उसँगै नै बस्ने गर्थिन्। अनि एक दिन फ्यान, च्यान र च्यानको दुईजना केटा साथीहरू, एउटा चाहिँ 27 वर्षको लिङ सिङ छो भन्ने अनि अर्को चाहिँ 20 वर्षको लिङ वाइलुन भन्ने, उनीहरू चारजना ह्याङ आउट गरिरहेको थियो। अनि त्यो टाइममा चाहिँ फ्यानलाई एकदमै धेरै पैसाको समस्या परिरहेको थियो। उसलाई चाहिँ अब उसको घरमा छोरालाई खुवाउनको लागि पनि पैसा थिएन, अनि अर्को भनेको उसको घर भाडा, बत्ती बिजुलीको भाडा, थुप्रै ठाउँमा पैसाहरू तिर्नुपर्ने थियो। त्यो ह्याङ आउट गरिरहेको टाइममा फेरि यतापट्टि 3 केटाहरू चाहिँ पुरै ड्रग युज गरेर पुरै हाईमा थिए, अनि त्यसपछि उसले त्यही मौका पारेर उसले चाहिँ च्यानको पर्स चोरेर ऊ त्यहाँबाट गए। अनि उसले च्यानको पर्स खोलेर हेर्दाखेरि चाहिँ त्यहाँनिर $4,000 थियो। र अर्को कुरा चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट सोर्सहरूमा चाहिँ अब डिफ्रेन्ट डिफ्रेन्ट पैसाहरू तोकिएको छ। अब कुनैमा चाहिँ 4,000 थियो भनेको छ, कुनैमा 3,000, कुनैमा 2,000, कुनैमा 20,000 हङकङ डलर के छ। तर म चाहिँ तपाईँहरूलाई स्टोरी बुझ्नको लागि सजिलो होस् भनेर चाहिँ यो $4,000 भन्दैछु, तर रियलमा कति हो त्यो चाहिँ अनक्लियर छ। अनि उसले पर्स चोरेको केही समयपछि नै उसले रिग्रेट गर्न थालिन्, ला मैले के गरेँ, अब म के गर्ने भनेर यताउता सोचेर नै ऊ एकदमै डराउन थालिन्, आत्तिन थालिन्। र सिचुएसन यस्तो पनि थिएन कि ऊ फेरि च्यान भाटा गएर ओ मैले मिस्टेकले तिम्रो पर्स चोरेँ यताउता भन्नु पनि सक्दैन थियो, किनभने च्यान एकदमै डेन्जरस मान्छे थियो, ऊ त पुरै ग्याङ मेम्बर नै हो नि त। अनि उसले त चाह्यो भने उल्टै फ्यानलाई झन् नराम्रो गर्नु सक्छ भनेर त्यसपछि फ्यानले यता होस्टेसको काम चाहिँ केही दिनको लागि छोडेर ऊ चाहिँ प्रस्टिट्युटको काम गर्न थाले। अनि उसले दिन रात नभनिकन उसले त्यो प्रस्टिट्युटको काम गरे, अनि उसले एक्स्ट्रा $10,000 जम्मा गरे। अनि त्यसपछि उसले जुन त्यो पर्समा भएको 4,000 अनि एक्स्ट्रा $10,000 गरेर $14,000 लिएर ऊ चाहिँ च्यानकोमा गए। अनि त्यसपछि उसले च्यानलाई चाहिँ यसरी तिम्रो पर्स लगेको थिएँ, मिस्टेकली लग्यो, मेरो मिस्टेक भयो, र त्यो यो मिस्टेक सुधार्नुको लागि चाहिँ तिमीलाई मैले $10,000 उल्टै इन्ट्रेस्टका साथ आएको छु भनेर उसले चाहिँ 14,000 हातमा थमाइदिएकी थिइन्। र च्यानले त्यो पैसा लिए, अनि लिइसकेपछि उसले तैँले चाहिँ अब मलाई यसरी बिट्रे गरिस्, मलाई यसरी धोका दिइस्, अब यसको बापतमा चाहिँ तैँले अझै $16,000 ल्याउनु पर्छ भनेर फ्यानलाई प्रेसर दिन थाले। अनि सोर्सेसको अनुसार चाहिँ च्यानले चाहिँ फ्यानलाई टाइमलाइन दिएको थियो भनेर भनेको छ, तर कति दिन भनेर चाहिँ भनेको छैन। सो उसले चाहिँ फ्यानलाई यति दिनसम्म चाहिँ तैँले जसरी भए पनि पैसा ल्याउनु पर्छ भनेर उसलाई टाइमलाइन दिएको थियो। त्यो पैसा दिनुपर्ने दिन पनि आयो, तर फ्यानले चाहिँ उसलाई उसको पुरा पैसा बुझाएको थिएन। अनि त्यो पैसा नल्याएपछि चाहिँ उसलाई एकदमै रिस उठेर उसले उसको दुईजना त्यो केटा साथीहरूलाई कल गरे, अनि कल गरेर चाहिँ के भन्यो भने आजको बेलुकासम्म पनि फ्यानले पैसा दिएन भने चाहिँ फ्यानलाई किडन्याप गरेर यता लिएर भनेर उसले अर्डर दिएको थियो। अनि केटाहरूलाई अलरेडी नै थाहा थियो कि फ्यानले चाहिँ त्यो दिनमा पैसा बुझाउनु सक्दैन भनेर। सो केटाहरू दुवैजना नै फ्यानले काम गरिरहेको ठाउँमा नै गएर फ्यानलाई चाहिँ उठाएर च्यानको 5 रुमवाला अपार्टमेन्टमा ल्याएको थियो। अनि फ्यानले चाहिँ पुरै अब बेग गरिरहेको थियो, ऊ चाहिँ रुइरहेको थियो कि अलिकति टाइम दे, अलिकति टाइम दे, एक हप्ता टाइम दे, म जसरी भए पनि पैसा दिन्छु भनेर ऊ रुइरहेकी थिइन्। तर उसको त्यो कुरा कसैले पनि सुनेन। उल्टै च्यानले चाहिँ के भन्यो भने अब तैँले चाहिँ मेरो लागि काम गर्नुपर्छ, अनि तँलाई जति पनि कस्टमरले पैसा दिन्छ त्यो पैसा चाहिँ म लिन्छु, अनि जबसम्म चाहिँ तैँले जति तिर्नुपर्ने पैसा पुरा हुँदैन तबसम्म चाहिँ तैँले मेरो लागि काम गर्नुपर्छ भनेर च्यानले भनेको थियो। अनि फ्यानले पनि एकछिन सोचे, अब उसले पनि बाहिर गर्ने काम पनि त्यही नै हो, त्यही प्रस्टिट्युटकै काम हो, र त्यहाँ पनि काम गर्ने एउटै हो। सो सिमिलर जस्तो लागेर उसले एग्री गरे। अनि उनीहरूको बिचमा अब सबै डिलसेल भइसकेपछि उनीहरू चारैजना बसेर ड्रग युज गर्न थाले। अनि त्यो क्रिस्टल मेथ खाएपछि चाहिँ मान्छेहरू अलिकति साइको हुने अनि हाँस्ने यस्तो यस्तो हुन्छ भनेर भनेको थियो। सो त्यो खाइसकेपछि पनि उनीहरू चारैजना एकदमै सबै कुरा फनी लागेर हाँसिरहेको थियो। अनि केही समयमा अनि त्यो 3 केटाहरूले एक्कासी के प्लान बनायो भने फ्यानलाई पिट्ने प्लान बनाए। त्यसपछि उनीहरू 3 फ्यानलाई कन्टिन्युसली ऊ अनकन्सियस नभइन्जेलसम्म उसलाई पिटे, अनि ऊ एकचोटि बियोस भएपछि उनीहरूले पिट्न बन्द गरे। अनि केही समयपछि अब केटाहरूको होस आए, अनि केटाहरूको होस आएर फ्यानलाई हेर्न जाँदाखेरि त फ्यानको जिउभरि घाउै घाउ, मुखहरू सबै सुन्निएको, जिउभरि निलो डामै डाम थियो। अनि उनीहरू पनि त्यो देखेर एकछिन चाहिँ अलिकति ला अब के गर्ने, अब यस्तो जिउ भएको मान्छेलाई त कुनै पनि कस्टमरले हेर्दैन भनेर उनीहरू एकछिनसम्म चाहिँ अलिकति सोचमा पराएको थियो। देन त्यसपछि फेरि के भयो भने ठिकै छ, यदि यो कस्टमरको लागि काम आउँदैन भने हाम्रो लागि काम आइहाल्छ नि भनेर। अनि त्यो दिनदेखि चाहिँ उनीहरूले फ्यानलाई टर्चर गर्न थाले, र यो टर्चर चाहिँ 1 महिनासम्म चलेको थियो। अनि उनीहरूले चाहिँ फ्यानलाई कसरी टर्चर दिने गर्थ्यो भने, अब त्यो पिट्ने त भइहाल्यो, अनि अब पिट्ने साथसाथै उनीहरूले चाहिँ त्यो प्लास्टिकको पाइपहरू, प्लास्टिकको बोतलहरू चाहिँ लाइटरमा बालेर, जुन त्यो पग्लेको प्लास्टिक हुन्छ त्यो चाहिँ उसको जिउमा, छालाहरूमा चुहाउने गर्थ्यो, अनि त्यो चुहिसकेपछि, सेलाइसकेपछि चाहिँ त्यो पग्लेको प्लास्टिकहरू चाहिँ फेरि कोट्याएर घाउ बनाउने गर्थ्यो। अनि त्यो घाउ भइसकेपछि उनीहरूले फेरि किचनमा गएर चिल्ली ओइल ल्याएर उसको जिउभरि चाहिँ त्यो चिल्ली ओइलहरू लगाइदिने गर्थ्यो, अनि साथसाथै उसको आँखामा चिल्ली ओइलहरू हालिदिने, उसको आँखामा ओइस्टर ओइलहरू हालिदिने, अनि उसलाई चाहिँ त्यो ओइस्टर ओइलहरू खुवाउन लाउने, अनि त्यो मोटर ओइलहरू खुवाउन लाउने होइन, अनि उसको मुखमा चाहिँ केटाहरूले पिसाब फेरिदिने पनि गर्थ्यो यदि केही, अनि यदि केही गरेर अब उसले भमिट गर्यो भने, यदि उसले अब थुक्ने ट्राई गर्यो भने उसलाई झन् त्योभन्दा बेसी टर्चरहरू दिने गर्थ्यो। अनि त्यो सबै टर्चरहरू गरिराख्दाखेरि चाहिँ केटाहरूले उसलाई चाहिँ जबरजस्ती हाँस्न लगाउँथे, जबरजस्ती अब स्माइल गर्न लगाउँथे, अनि उनीहरू उसलाई भन्न पनि लाउँथे कि ओ आई एम ह्याभिङ फन, लाइक मलाई रमाइलो भइरहेको छ समथिङ, यस्तै कुराहरू पनि उसलाई जबरजस्ती उसको मुखबाट उनीहरूले भन्न लगाउँथे। अनि उनीहरूले चाहिँ त्यो 13-वर्षकी लिङलाई पनि एउटा बक्समा दिसा गर्नको लागि लाउँथ्यो, त्यसपछि त्यो दिसा चाहिँ फ्यानलाई खुवाउने गर्थ्यो, अनि उसको त्यो खुट्टाभरि चाहिँ सबै फलामको रडले हानेर, अनि लात्तै लात्ताले हानेर उसको खुट्टामा चाहिँ घाउै घाउ भएको थियो, त्यही भएर पनि ऊ भाग्नलाई पनि सक्दैन थियो, यदि केही गरेर ऊ उठ्नलाई मात्रै, उसले आफ्नो जिउ अलिकति मात्रै पनि चलाउनु खोज्यो भने उसलाई एकदमै धेरै पेन हुने गर्थ्यो, एकदमै धेरै दुखाइ हुने गर्थ्यो। अनि अर्को चाहिँ उनीहरूले उसको यो हातमा त्यो बिजुलीको तार लगाएर यो हातमा बाँधेर चाहिँ उसलाई माथि सिलिङमा झुन्डाउने गर्थ्यो, अनि त्यसपछि त्यही पञ्चिङ ब्याग जसरी पिट्ने गर्थ्यो। अनि यो सबै कुराहरू पढेर सुनेर चाहिँ मलाई जुनकोवाला केस याद आएको थियो। अनि त्यति मात्रै नभएर च्यानको अपार्टमेन्ट भएको टेबलको खुट्टाहरू फुकालेर त्यो टेबलको खुट्टाले नै पुरै उसलाई चाहिँ पिट्ने गर्थ्यो, फ्यानलाई पिट्ने गर्थ्यो, अनि त्यो पिटिसकेपछि फेरि त्यो टेबलको खुट्टाहरू चाहिँ फेरि टेबलमा लगेर जोडिदिने गर्थ्यो। अनि लिङले चाहिँ कोर्टमा एउटा कुरा के पनि भनेकी थिइन् भने, ऊ चाहिँ एक दिन अपार्टमेन्टमा आउँदाखेरि उसले ठ्याक्कै उसको बोयफ्रेन्ड च्यानले चाहिँ फ्यानको टाउकोमा एकदमै फोर्सफुली 50 चोटि हानेको देखेको भनेर भनेकी थिइन्। अनि त्यही हान्ने बेलामा नै च्यानले चाहिँ लिङलाई उक्साइरहेको थियो कि तिमी पनि पिट, मजा आउँछ है, यसलाई पिट पिट भनेर उसले नि उक्साइरहेको थियो। अनि लिङले पनि ओहो रमाइलो हुन्छ होला भनेर, उसले पनि रमाइलोको लागि भनेर, उसलाई अरू कुरा केही पनि थाहा थिएन, उसलाई जस्ट रमाइलोको लागि भनेर उसले पनि फ्यानको टाउकोमा चाहिँ हानेकी थिइन्। अनि उसले जुन सुरुमा पुलिसलाई भनेको थियो नि जुन टर्चर गर्दाखेरि मेरो पनि हात छ भनेर, उसले चाहिँ खासमा यही कुरालाई लिएर भनेकी थिइन्। अनि एक रात सबैजना नाइट क्लब गएका थिए, अनि फ्यानलाई चाहिँ बाथरुममा बन्द गरेर राखेको थियो, अनि ठ्याक्कै उनीहरू 2-3 घन्टा क्लबमा स्पेन्ड गरेपछि उनीहरू अपार्टमेन्टमा आए, र उनीहरूले चाहिँ बाथरुम चेक नगरिकन नै उनीहरू सुत्न गएका थिए। अनि भोलिपल्ट लिङ बाथरुममा आए, अनि बाथरुममा आएर फ्यानलाई चेक गर्दाखेरि चाहिँ फ्यानको बडी चाहिँ पुरै चिसो भइसकेको थियो, सो लिङ चाहिँ आत्तेर उसले चाहिँ केटाहरूलाई बाथरुममा बोलाए, अनि केटाहरूले आएर फ्यानको बडी चेक गर्दाखेरि चाहिँ फ्यानको चाहिँ सासहरू गइसकेको थियो, उसको चाहिँ डेथ भइसकेको थियो। अब उसको कुन बेला कसरी के कारणले डेथ भयो भनेर चाहिँ उनीहरूलाई पनि थाहा थिएन। अनि लिङले चाहिँ अब त्यो सबै हेरेर ऊ एकदमै आत्तिरहेकी थिइन्। अब ऊ 13 वर्ष कि भए पनि उसलाई फिल त भइसकेको थियो कि केही न केही नराम्रो भएको छ भनेर। अनि च्यानले चाहिँ लिङलाई हिजो चाहिँ उसले धेरै ड्रग युज गरेको थियो, त्यही भएर ड्रग ओभरडोज भएर चाहिँ उसको मृत्यु भइसक्यो, र उसको मृत्यु हुनुको कारण चाहिँ तिम्रो हात केही पनि छैन भनेर उसलाई सम्झाइरहेको थियो। अनि त्यसपछि केटाहरूलाई एक्कासी भोक लाग्यो, अनि भोक लागिसकेपछि फ्यानको बडीलाई त्यही बाथरुममा छोडेर उनीहरू चाहिँ खाजा खानको लागि भनेर सुरसार गरे। अनि त्यो दिनमा चाहिँ ठ्याक्कै के भइरहेको थियो भने, उनीहरू बसेको अपार्टमेन्टको ठ्याक्कै तलको फ्लोरमा चाहिँ कसैले रेप गरेको भनेर पुलिसलाई रिपोर्ट गरेको थियो, अनि पुलिसहरू आएर चाहिँ पुरै छानबिन गरिरहेको थियो। अनि त्यो खबर थाहा पाइसकेपछि उनीहरू सबैजना आत्ते, अनि आत्तिसकेपछि अब के गर्ने भनेर उनीहरू पुरा सोच्न थाले। अनि अब उसको बडीलाई यहाँनिर लुकाएर राख्यो भने त बडी गनाउँछ, मान्छेले थाहा पाउँछ, तर यदि केही गरेर उसको बडीलाई घरबाट भन्दा बाहिर लग्यो भने मान्छेहरूले झन् शङ्का गर्छ, मान्छेहरूले त स्योर केही न केही गडबड छ भनेर सोच्न थाल्छ भनेर उनीहरूले सोच्न थाले, प्लान गर्न थाले। अनि त्यही सोच्दै गर्दाखेरि नै उनीहरूले किचनमा एउटा ठुलो सुप बनाउने भाँडा देखे, अनि त्यसपछि च्यानले दिमाग लगाएर के भन्यो भने, अब यसलाई चाहिँ डिसमेम्बर गरेर अनि यसको बडीहरूलाई चाहिँ उमालेर पकाएर अनि यस पकाइसकेपछि बडी पार्टहरू चाहिँ यसरी फ्याल्नुपर्छ भनेर उनीहरूले प्लान गरे। अनि त्यसपछि च्यानले किचनबाट बुचर नाइफ ल्याए, अनि उसको टाउको छिनाले, टाउको छिनालेपछि केटाहरूलाई चाहिँ त्यो स ल्याएर सले काट्न लगाए। त्यसपछि उनीहरूले 10 घन्टा लगाएर फ्यानको बडीहरू टुक्रा 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 पारे, अनि त्यो फ्यान अनि त्यो टुक्रा पारिसकेपछि चाहिँ अनि एक एक पोर्सन मासुहरू चाहिँ उनीहरूले एक टाइममा पकाउँथे। अनि त्यसै गरी उनीहरूले 4 दिनसम्म चाहिँ फ्यानको मासुहरू त्यसरी पकाएको थियो। अनि त्यो पकाइसकेपछि पाकिसकेपछि चाहिँ अनि गार्बेज ब्यागमा हाल्ने अनि फोहोर फ्याल्ने ठाउँमा लगेर फ्यालिदिने। अनि उनीहरूले चाहिँ फ्यानको अब यो भित्रको बडी पार्टहरू चाहिँ राखेको थियो, जस्तै यो मुटु कलेजो किडनीहरू चाहिँ उनीहरूले पुरै फ्रिजभरि राखेको थियो। अनि कोहीले चाहिँ के भनिरहेको थियो भने अब उनीहरूले त्यो बडी पार्टहरू चाहिँ एज अ ट्रफी भनेर सेभ गरेर राखेको भनेर भनेको थियो भने, कोहीले चाहिँ अब ए त्यो बडी पार्टहरू बेचेर चाहिँ उनीहरूले ड्रग किन्ने भनेर राखेको भनेर नि भनेको छ। तर कुरा चाहिँ खासै क्लियरली चाहिँ केही पनि भनेको, तर कुरा चाहिँ खासै क्लियरमा के हो भनेर चाहिँ भनेको छैन। अनि त्यसो अनि त्यही उन अनि त्यही फ्यानको अब बडी पार्टहरू पकाउने क्रममा चाहिँ के पनि भएको थियो भने, एकचोटि चाहिँ फ्यानको टाउको चाहिँ उनीहरूले पुरै त्यो त्यही पटमा बोइल गरिरहेको थियो, अनि साइडमा चाहिँ उनीहरूले चाउचाउ पकाइरहेको थियो, अनि त्यही चाउचाउ पकाएको डाडुले नै फ्यानको त्यो जुन टाउको भएको जुन बोइल गरिरहेको पानी छ त्यहाँनिर चाहिँ यसरी घुमाएर यसो चलाएको थियो, अनि फेरि त्यही डाडु फेरि त्यही डाडुले फेरि चाउको चाउचाउ पकाएको फेरि त्यही चाउचाउले त्यो चलाएर त्यसरी खाएको भनेर नि भनेको छ। तर उनीहरूको इन्टेन्सन चाहिँ क्यानिबलिज्म थिएन, त्यही भएर उनीहरूले फ्यानको मासुहरू चाहिँ खाएन। अनि त्यही टाउको पकाउने बेला अब त्यो धेरै पाकेर हो कि या फेरि उनीहरूले पिट्दाखेरि अब उसको यो जहरू सबै फुटेर हो होइन, तर उसको टाउकोमा चाहिँ तलको ज पाटहरू चाहिँ थिएन। अनि त्यसपछि त्यो टाउको पकाएपछि अब त्यो टाउको सबै अब मासुहरू छालाहरू सबै गइसकेपछि चाहिँ त्यो टाउको उनीहरूले जुन त्यो हेलो किटीको खेलौना थियो त्यो हेलो किटीको खेलौनाको टाउकोमा चाहिँ त्यो टाउको राखेको थियो। अनि त्यसपछि त्यो हेलो किटीको डललाई चाहिँ मजाले सिलाएर त्यो डल चाहिँ लिङलाई दिएको थियो च्यानले एज अ गिफ्ट एज अ ट्रफी। त्यो दुईवटा केटाहरूमा चाहिँ एकजनाले चाहिँ अब फ्यानको दाँत पनि एज अ ट्रफी लगेको भनेर पनि भनेको छ। अनि ठ्याक्कै यो इन्सिडेन्ट भएको 2 महिनापछि चाहिँ लिङ अब आतेर पुलिस स्टेसनमा गएकी थिइन्, अनि लिङले नै त्यो फ्रिजमा भएको बडी पार्टहरू पनि पुलिसलाई देखाएकी थिइन्। अनि त्यसपछि पुलिसहरूले पनि त्यो 3 केटाहरूलाई एरेस्ट गरेर ल्यायो, अनि एरेस्ट गरेर अब उनीहरूलाई इन्टरोगेसन गर्ने टाइममा त्यो ट्रायलको टाइममा पनि उनीहरूले बारम्बार के भनिरहेको थियो भने, तिमीहरूले जति पनि हामीलाई चार्ज लगाएको छ त्यो सबै चार्ज चाहिँ हामी एक्सेप्ट गर्छौँ, इभन त्यो अब मान्छे काट्ने पकाउनेदेखि लिएर सबै एक्सेप्ट गर्छौँ, तर हामीले उसलाई मारेको चाहिँ होइन, यो मार्नेवाला कुरा चाहिँ हामी एक्सेप्ट गर्दैनौँ भनेर भनिरहेको थियो। अनि अर्को कुरा चाहिँ के पनि भने, अब हङकङमा चाहिँ यस्तो फर्स्ट डिग्री मर्डर सेकेन्ड डिग्री मर्डर भनेर हुँदैन रहेछ, हङकङमा चाहिँ कि त मर्डर कि त म्यानस्लटर भनेर हुने रहेछ, अनि मर्डर भन्ने बित्तिकै डेथ पेनाल्टी हुने रहेछ होइन। अनि उनीहरूले चाहिँ अब एक्सेप्ट गरिरहेको थिएन, मेबी सायद अब उनीहरूले डेथ पेनाल्टी पाउँछ भनेर एक्सेप्ट नगरे हो या फिर के हो थाहा भएन। अनि अब पोस्टमार्टम गरेर फ्यानको मर्नुको रियल रिजन के हो भनेर थाहा पाउनुको लागि पनि उनीहरूसँग फ्यानको बडीहरू केही पनि थिएन। अब उनीहरूसँग बाँकी रहेको भनेको त्यो टाउको र इन्टर्नल अर्ग्यान थियो, तर त्यो इन्टर्नल अर्ग्यानको चाहिँ किन पोस्टमार्टम गरेन त्यो चाहिँ थाहा भएन, बट उसको टाउको त अब मजाले पकाइसकेको थियो। आई डोन्ट थिङ्क सो कि त्यो टाउकोलाई उनीहरूले पोस्टमार्टम गर्नु मिल्छ। अनि कोर्टले चाहिँ लिङलाई अब केटाहरूको एगेन्स्टमा टेस्टिफाई दियो, स्टेटमेन्ट दियो भनेर उसलाई चाहिँ फुल इम्युनिटी दिएको थियो, मतलब उसलाई चाहिँ कुनै पनि चार्ज लगाएको थिएन, र उल्टै उसलाई चाहिँ च्यानको भिक्टिम मानिरहेको थियो, उसलाई चाहिँ चाइल्ड ग्रुमिङको भिक्टिम पनि मानिरहेको थियो, उसको उमेर पनि सानो थियो, उसले जति पनि जे पनि गरेको थियो त्यो चाहिँ च्यानको इन्फ्लुएन्समा आएर गरेको थियो, च्यानले म्यानिपुलेट गरेको भएर गरेको थियो भनेर उसलाई चाहिँ फुल इम्युनिटी दिएको थियो। अनि कोर्टले लिङलाई सोधेको पनि थियो कि तिमीले चाहिँ किन फ्यानलाई पिटेको भन्दाखेरि, मलाई मजा आउँछ जस्तो लागेर मैले पिटेको भनेर उसले भनेको थिइन्। अनि त्यसपछि अथोरिटीले च्यान सिङचो अनि वाइलुनलाई चाहिँ अब साइकोलोजी टेस्टहरू गराएको थियो। अन्त साइकोलोजी टेस्ट गर्दाखेरि साइकोलोजिस्टले के भनेको थियो भने, यो 3 केटाहरूकोमा चाहिँ अलिकति पनि रिमोर्स छैन, अलिकति पनि गिल्ट छैन, यिनीहरूले के गरिरहेको छैन, यिनीहरूलाई अलिकति पनि दुःख छैन भनेर भनेको थियो। फ्यानलाई मार्ने उनीहरूको इन्टेन्सन थिएन भनेर उनीहरूले बारम्बार भनिरहेको थियो। तर अनि जुरीले उनीहरूको सबै साइकोलोजी टेस्टको रिजल्टहरू हेरेर सबै कुराहरू हेरिसकेपछि जुरीले उनीहरूलाई के भन्यो भने, मेबी तिमीहरूको इन्टेन्सन चाहिँ फ्यानलाई मार्ने थिएन होला, तर तिमीहरूले जुन हिसाबले जुन टर्चर दिइरहेको थियो त्यो टर्चरले चाहिँ ऊ एक न एक दिन मर्ने नै थियो भनेर भनेको थियो। अनि त्यसपछि जुरीले उनीहरूलाई म्यानस्लटर केसको लागि भनेर आजीवन कारावासको सजाय फैसलामा सुनाएको थियो। तर उनीहरूले 20 वर्षपछि फेरि प्यारोलको लागि एप्लाई पनि गर्नु मिल्छ भनेर भनेको थियो। र प्यारोल भनेको चाहिँ यदि कोही मान्छे जेलमा ज्ञानी भएर बस्छ, राम्रो भएर बस्छ भने उनीहरूले अथोरिटीलाई आफ्नो सजाय कम गराउनुलाई या फिर आफूलाई जेलबाट छुटकारा पाउनुको लागि रिएपिल गर्नु पाउने हो। र अब उनीहरूलाई चाहिँ 20 वर्षपछि प्यारोलको लागि एप्लाई गर्नु पाउँछ भनेको थियो। र क्यालकुलेसन गर्ने हो भने 2020 चाहिँ उनीहरूले प्यारोलको लागि एप्लाई गर्नु पाउने थियो, बट आई डोन्ट थिङ्क सो कि उनीहरूले चाहिँ प्यारोलको लागि एप्लाई गर्नु पाए होला भनेर या फिर गर्यो होला भनेर। किनभने अब यदि यो केसको लागि उनीहरूले एप्लाई गरेको भए त अभियसली केही न केही त न्युज आउँथ्यो बाहिर, तर त्यस्तो लेटेस्ट न्युजहरू चाहिँ केही पनि छैन। अनि उनीहरूको सुनवाई चाहिँ 6 हप्तापछि सुनाएको थियो। अनि यो केसको फैसला सुनाउने बेलामा चाहिँ यो केस त्यति धेरै फेमस थिएन, हङकङमा मात्रै फेमस थियो, तर पछि गएर मात्रै यो केस चाहिँ पुरै इन्टरनेसनली फेमस भएको। सो आई डोन्ट थिङ्क सो कि उनीहरूले अब प्यारोलको लागि एप्लाई नै गर्नु पाउँछ होला भनेर। अनि लिङले यो भूतको सपना देख्ने कुराहरूमा चाहिँ मान्छेहरूको डिबेट चलिरहेको थियो। कोहीले चाहिँ के भनिरहेको थियो भने अब उसले चाहिँ अब आफूले पनि त्यसरी टर्चर गरेको, आफूले पनि देखेको भएर उसलाई गिल्ट भएर रिग्रेट भएर चाहिँ उसलाई त्यस्तो सोच आएको भनेर भनिरहेको थियो, उसको सोचाइ मात्रै हो भनेर भनिरहेको थियो। अनि कोहीले चाहिँ के भनिरहेको थियो भने अब ऊ बच्चै हो, बच्चाहरूले चाहिँ भूत देख्न सक्छ, सो त्यही भएर चाहिँ उसले सायद मेबी रियलमा नै फ्यानको आत्मा चाहिँ त्यसरी तडपेको देखेको होला भनेर भनिरहेको थियो। अनि यो केसलाई लिएर चाहिँ अब मान्छेहरूले प्यारानर्मल कुराहरू पनि गर्न थाले। अनि के पनि भनेको छ भने जुन अपार्टमेन्टमा चाहिँ फ्यानलाई मारेको थियो त्यो अपार्टमेन्टमा चाहिँ जहिले पनि हलवेमा केटी रुको आवाज आउने अनि कराको आवाज आउने भनेर मान्छेहरूले भनिरहेको थियो। त्यसपछि बिस्तारै गएर त्यो अपार्टमेन्टमा भएको सबै मान्छेहरू चाहिँ डराएर सरेको थियो। जस्ट एउटा मात्रै फ्यामिली थियो जुन चाहिँ 4th फ्लोरमा बस्ने गर्थ्यो। अनि त्यसपछि त्यो घरको ओनरले, त्यो बिल्डिङको ओनरले चाहिँ पुरै रुम, त्यो घरको रेन्टहरू सबै घटाएको थियो, बट स्टिल त्यो घरमा कोही पनि बस्न आएको थिएन त्यो डरको कारणले गरेर। अनि त्यसपछि त्यो बिल्डिङको ओनरले चाहिँ त्यो घर पुरै भत्काए, अनि भत्काइसकेपछि पुरै मोडर्न डिजाइनमा चाहिँ बनाए, फेरि अर्को बिल्डिङ बनाए। अनि अर्को बिल्डिङ बनाएपछि अब फेरि त्यहाँनिर मान्छेहरू राखेको थियो, अनि त्यहाँनिर चाहिँ एउटा फ्लोर चाहिँ सलुनलाई दिएको थियो। अनि त्यो सलुनको स्टाफहरूले चाहिँ पछि के भन्थ्यो भने अब उनीहरूको यो अब बाहिर हलवेतिर चाहिँ अचानक 81 हेलो केटीको खेलौनाहरू चाहिँ देख्ने गर्थ्यो। स्पेसली चाहिँ जब उनीहरू सलुन बन्द गरेर घर जाने हुन्थ्यो त्यो बेलामा चाहिँ हेलो केटीको खेलौनाहरू ठाउँ ठाउँमा हुने गर्थ्यो भनेर भनेको थियो। अनि बिल्डिङ ओनरले त्यो बिल्डिङ फेरि भत्काए, अनि फेरि भत्काएपछि फेरि नयाँ बिल्डिङ बनाए त्यही ठाउँमा। अनि त्यसपछि 2012 चाहिँ त्यो बिल्डिङमा होटल खोले। सो आजको लागि यति नै, अर्को क्राइम स्टोरी लिएर अर्को हप्ता आउनेछु। त्यतिन्जेलसम्मको लागि प्लिज स्टे सेफ, टेक केयर एन्ड बाई बाई।